FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz.
रुकुममा भएको जीप दुर्घटनामा बेहुला बेहुली सहित 7 जनाको ज्यान गयो, घाइते 4 जनाको उपचार चल्दै।
पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर 6 का 7 जिल्लामा भरपर्दो सुरक्षा व्यवस्था गरिएको प्रशासनको दावी। 193 मतदान स्थल अति संवेदनशील।
उम्मेद्वार लक्षित आक्रमण रोकिएन, आचार संहिता उल्लङ्घन गरेको भन्दै उपप्रधान एवं राप्रपा नेता कमल थापालाई 24 घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगको निर्देशन।
नेपालगंज उपमहानगरपालिकाको प्रथम नगरसभामा 2.77 अर्ब बढीको अनुमानित बजेट प्रस्तुत। कर तथा राजस्व वृद्धि, भ्रष्टाचार मुक्त प्रशासन प्राथमिकतामा।
र टी20 महिला विश्वकप क्रिकेट छनौट अन्तर्गतको चौथो खेलमा नेपालले मलेसियालाई हरायो, अन्तिम चरणको छनौटमा पुग्ने सम्भावना कायमै। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता जीसी र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074,
पहिलो चरण 1 दिन बाँकी, दोस्रो चरण 12 दिन बाँकी।
सुरुमा एउटा दुखद खबर। रुकुममा भएको जीप दुर्घटनामा बेहुला बेहुली सहित 7 जनाको ज्यान गएको छ। दुर्घटनामा 2 जना प्रहरी निरीक्षकले ज्यान गुमाउनु परेको हो। दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उहाँका दुलही प्रहरी निरीक्षक अनिता प्रधानको ज्यान गएको छ। केही दिन अघि मात्र सुर्खेतको ट्राफिक प्रहरी प्रमुख भएर आउनुभएका श्रेष्ठ विवाहका लागि घर जानुभएको थियो। दुर्घटनाको बारेमा थप जानकारी दिन यति बेला रुकुमबाट पत्रकार भुवन केसी हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। भुवनजी,
हजुर रामजी,
हजुर, दुर्घटनाको ताजा अवस्था के छ जानकारी गराइदिनुहोस् न।
दुर्घटना हिजो साँझ जुन पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसिकोट आइरहेको G1J4260 नम्बरको जीप मुसिकोट नगरपालिकाको 6 नम्बर वडामा जुन साँगको कालीमाथी भन्ने ठाउँमा दुर्घटना भयो। करिब दुर्घटनास्थलबाट 100 देखि 150 मिटरसम्मको दूरीमा गाडी गएको खसेको भन्ने खबर प्राप्त भएको थियो। दुर्घटनामा परि उति बेला घटनास्थलमा 6 जनाको ज्यान गएको भन्ने खबर हामीले प्राप्त गरेका थियौँ र पछि अस्पताल पुर्याइसकेपछि जुन जिल्ला अस्पताल पुर्याइसकेपछि थप 1 जनाको पनि मृत्यु भएको भन्ने खबर प्रहरीले हामीलाई दिएको थियो। जुन प्रहरी निरीक्षक नवीन श्रेष्ठकी पत्नी इतहरी माइती घर भएकी अनिता प्रधानको पछि निधन भएको भन्ने खबर हामीले पाएका थियौँ। र अहिले 7 जनाको ज्यान गएको छ। दुर्घटनामा परेको जीप मध्य पहाडी लोकमार्गबाट 100 मिटर तल पुगेको पनि बताइएको छ र जीपमा सवार मुसिकोट नगरपालिका 1 का जनक शाह, सुदिन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसिकोट नगरपालिका वडा नम्बर 4 की सुधा मल्ल, त्रिवेणी गाउँपालिका वडा नम्बर 1 की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी इन्सपेक्टर नवीन श्रेष्ठ र उहाँकी पत्नी प्रहरी इन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको प्रहरीले हामीलाई खबर दिएको छ। त्यस्तै जीप दुर्घटनामा घाइते चालक प्रेम थापा, सहचालक मकमा निवासी प्रेम केसी र बर्दिया निवासी टेकबहादुर खत्रीको जिल्ला अस्पताल उपचारमा सल्लेमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। राइनजी,
कसरी दुर्घटना भयो केही जानकारी प्राप्त भएको छ?
अब साँझको समयमा जीप रुकुमकोटबाट आइरहेको रहेछ र अब यसरी नै दुर्घटना भएको, दुर्घटनाको कारण भन्ने त प्रहरीले अझैसम्म पनि हामीलाई केही जानकारी दिएको छैन। र जुन प्रहरी निरीक्षक श्रेष्ठ नवीन श्रेष्ठ र अनिता प्रधान बिहिबार मात्रै बिहे गरेर सदरमुकाम फर्किँदै गरेको पनि हामीले खबर प्राप्त गरेका छौँ।
घाइतेहरूको अवस्था के छ अहिले?
घाइतेहरू 3 जना मध्ये 2 जनाको अवस्था अलिक गम्भीर छ भनेर खबर प्राप्त भएको थियो र 1 जना सामान्य घाइते भन्ने खबर पनि हामीले पाएका थियौँ।
हुन्छ, जानकारीका लागि यहाँलाई धन्यवाद।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो रुकुमबाट पत्रकार भुवन केसी। रुकुममा गएराती भएको जीप दुर्घटनामा बेहुला बेहुली सहित 7 जनाको ज्यान गएको छ। भर्खरै मात्र केही दिन अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उहाँका दुलही प्रहरी निरीक्षक अनिता प्रधानको जीप दुर्घटनामा परेर ज्यान गएको दुःखद खबरबारे हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो र दुर्घटनामा परि 4 जना घाइते भएका र 2 जनाको अवस्था गम्भीर र 1 जना सामान्य घाइते, उनीहरूलाई नेपालगञ्ज रेफर गरिएको पनि हामीलाई जानकारी गराउनु भएको छ।
प्रदेश नम्बर 6 का 7 जिल्लामा पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। पहिलो चरण अन्तर्गत मङ्सिर 10 गते 6 नम्बर प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, जाजरकोट र रुकुम पश्चिम भागमा निर्वाचन हुँदैछ। प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि प्रदेश नम्बर 6 मा झण्डै 10,000 सुरक्षाकर्मी परिचालन गरिएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको हो। निर्वाचन सुरक्षाका लागि 7 जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी 10,000 सुरक्षाकर्मी खटाइएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ। क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका शाखा अधिकृत हितप्रसाद पौडेलले मतदान स्थल र मतदान केन्द्रको प्रभावकारी सुरक्षा व्यवस्थाका लागि नेपाल सरकारका सबै निकाय सक्रिय रहेको बताउनुभयो। पौडेलले खुला सीमा भएका जिल्लाहरूमा सीमा नाकामा कडाई गरिएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह समेत गर्नुभएको छ। 3,76,427 जना मतदाता रहेको 7 जिल्लामा प्रतिनिधि सभाका 6 सीटका लागि 31 र प्रदेश सभाका 14 सीटका लागि 56 जनाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर 6 का 7 जिल्लामा 510 मतदान स्थल रहेका छन्। यी मध्ये 193 मतदान स्थल अति संवेदनशील, 178 मतदान स्थल कम संवेदनशील र 139 मतदान स्थल सामान्य रहेको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ।
पहिलो चरणमा निर्वाचन हुने 32 जिल्लामा मौन अवधि लागिरहँदा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन्। 2 चरणमा सम्पन्न गर्न लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा 31 जिल्लामा मङ्सिर 10 गते मतदान हुँदैछ भने पहाडी र तराई क्षेत्रका 45 जिल्लामा 21 गते निर्वाचन हुँदैछ। दोस्रो चरणको निर्वाचनको मिति नजिकै गर्दा सुर्खेतमा पनि राजनीतिक दल र उम्मेद्वारहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन्। उनीहरूले विकास निर्माण र आर्थिक समृद्धिका नारासहित मतदातालाई प्रभावित पारेर आफ्नो पक्षमा मत पार्न कसरत गरिरहेका छन्। कतिपय मतदाताहरूले उम्मेद्वारले ल्याएका अधिकांश एजेन्डा पुरानै रहेको भन्दै चुनावका समयमा विकास र परिवर्तनका ठूला ठूला सपना देखाउने राजनीतिक दलका पुरानै परम्परा भएको गुनासो समेत गरेका छन्। महत्वाकांक्षी योजना सुनाउनु भन्दा पनि जनताको दैनिक जीवनलाई सहज बनाइदिन मतदाताको माग छ। सुनौ यसै सन्दर्भमा तयार पारिएको एक रेडियो सामग्री।
जुन हाम्रो नेपालको राजनीति दलले घोषणा पत्र लिएर आउनु भएको छ नि, म के भन्न चाहन्छु भने घोषणा पत्र ल्याउनुहोस्, पुर्याउने खालका वचन दिनुहोस्। त्यसमा चाहिँ अनावश्यक अनागृतिक जुन आएका छन् तिनीहरूप्रति म विश्वास मान्दिनँ। तर भविष्यको लागि के गराउनु पर्यो भने भिजन 2 कुरा मात्र लिएर आउनु पर्यो। एउटा चाहिँ आर्थिक समृद्धि र शान्ति सुव्यवस्थाको कुरालाई लिएर अगाडि बढ्दा चाहिँ राम्रो हुन्छ। जुन अहिलेको अवस्था छ यसलाई चाहिँ यो अवस्थामा आएका कुराहरू प्रायः जस्तो मलाई विश्वास लाग्दैन। र अबका चाहिँ नेताहरूले कस्तो लिएर आउनु पर्यो भिजन भन्दा परिवर्तनशील र डेमोक्रेटिक रूपमा जाने
राजनीतिक दलहरूले ल्याएका घोषणा पत्र बढी महत्वाकांक्षी रहेको भन्दै आर्थिक समृद्धिलाई चुनावी एजेन्डा बनाउन आग्रह गर्दै सुर्खेत वीरेन्द्र नगरका मानबहादुर शाही नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभा सुर्खेत क्षेत्र नम्बर 2 का उम्मेद्वार हृदयराम थानी आफू जनताका दुःख पीडा र विकास निर्माणमा सदैव सँगै रहेको दावी गर्दै पुनः एकपटक आफूलाई जिताउनु पर्ने बताउनुहुन्छ।
विकास निर्माणको काम देखि लगेर यो सुर्खेतलाई 6 प्रदेशको राजधानी बनाउने प्रदेश देखि लगेर जनताको सुख दुःखमा समेत म संलग्न भएका कारणले पनि फेरि पनि केही कामहरू गर्न बाँकी छ। मैले सुर्खेती जनताकै लागि काम गरेको छु। वास्तवमा सुर्खेतको जो विकास निर्माणको कामका लागि जो जनताको चाहना थियो मैले उम्मेद्वार हुँदाखेरि 56 मा र विकास निर्माणमा मैले जनताको वास्तवमा तपाईँले कति देख्नु भएको छ, उपत्यकामा होस् वा बाहिर होस् चाहे सहरी नापी होस् मैले जनताको पक्षमा मैले काम गरिरहेको अवस्था छ। म अझ पनि बाँकी रहेका कामहरू गर्नका लागि पनि मलाई मत दिनुहोस् भनेर सबै जनताहरूका बीचमा आग्रह पनि गर्न चाहन्छु।
आफ्नो पक्षमा मत पार्नका लागि उम्मेद्वारहरू मतदाताको खेतबारी सम्मै पुगेर चुनावी एजेन्डा सुनाउँदै मत माग्न व्यस्त देखिन्छन्। प्रदेश नम्बर 6 को अस्थायी राजधानी तोकिएको सुर्खेतबाट प्रदेश सभा सदस्यमा उम्मेद्वारी दिएकाहरू प्रदेशको राजधानीलाई समृद्ध बनाउने भन्दै भोट मागिरहेका छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर 2 मा वाम गठबन्धनबाट प्रदेश सभा 6 का उम्मेद्वार बिन्दमान विष्टलाई किन भोट दिने त?
विकास राष्ट्र समृद्धिको लागि यो वाम गठबन्धनको उम्मेद्वारहरूको साझा एजेन्डा हो र मेरो पनि त्यो एजेन्डा हो पश्चिम सुर्खेतको विकास र समृद्धिको लागि र त्यहाँका जनताको मुक्तिको लागि परिवर्तनको लागि समाज रूपान्तरणको लागि मेरो उम्मेदवारी हो र यी एजेन्डाहरू सहित म चुनावी मैदानमा गइराखेको छु। त्यो कुरालाई जनताले बुझेर यसपटकको चुनावमा जरुर रूपमा चिर्नेछन् र वाम गठबन्धनका उम्मेद्वारलाई विजय गराउनेछन् भन्ने म विश्वास।
प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि नेपाली काङ्ग्रेस एमाले माओवादीको वाम गठबन्धन जनमोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टी विवेकशील साझा पार्टी लगायतका दलबाट 59 जनाले प्रतिस्पर्धा गर्दैछन्। यसपटक सुर्खेतमा एमाले माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन र नेपाली काङ्ग्रेस बीच तीव्र चुनावी प्रतिस्पर्धा हुँदैछ। माओवादी केन्द्र र एमाले बाहेक जिल्लामा अन्य दलहरू एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा होमिएका छन्। ठूला दलबाट चुनावी प्रतिस्पर्धामा होमिएका अधिकांश उम्मेद्वारहरू पुराना उम्मेद्वार भएकाले चुनावी एजेन्डा पनि पुरानै छन्। यता मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपप्राध्यापक कमलेश डीसी सुर्खेतका राजनीतिक दलहरूले ल्याएका चुनावी एजेन्डा समय सान्दर्भिक भए पनि पूरा गर्नका लागि स्पष्ट खाका नभएको बताउनुहुन्छ।
सुर्खेतको विकासको लागि सबैले साझा कुराहरू राखेका छन् होइन राख्नु त प्रदेशको राजधानी बनाउनेदेखि लिएर यस पूर्वाधार निर्माणमा चाहिँ सबैका साझा दृष्टिकोणहरू एजेन्डाहरू पाइन्छन्। तर यसलाई कार्यान्वयन गर्ने सवालमा यसको चाहिँ अलि दीर्घकालीन सुधार र विकासका लागि अलि विशिष्ट योजनाहरू दृष्टिकोणहरूको अभाव देखिन्छ।
उम्मेद्वारहरूले विकासका ठूला ठूला सपना देखाए पनि मतदाताको माग भने सडक, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतामा केन्द्रित छन्।
हामीसँग निर्वाचन सम्बन्धी थप खबर बाँकी नै छन्, अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले रुकुममा भएको जीप दुर्घटनामा बेहुला बेहुली सहित 7 जनाको ज्यान गयो। पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर 6 का 7 जिल्लामा भरपर्दो सुरक्षा व्यवस्था गरिएको प्रशासनको दावी लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। पहिलो चरणको निर्वाचन अन्तर्गत निर्वाचन हुने प्रदेश नम्बर 7 का 4 जिल्लाहरूमा 104 मतदान स्थल अति संवेदनशील मानिएको क्षेत्रीय प्रशासन कार्यालय राजपुरले जनाएको छ। निमित्त क्षेत्रीय प्रशासक शंकर विष्टले जम्मा 425 मतदान स्थलमध्ये 104 स्थललाई अति संवेदनशील केन्द्रका रूपमा राखिएको बताउनुभयो। विष्टले 123 मतदान स्थललाई संवेदनशील र 98 सुरक्षाको दृष्टिले सामान्य मतदान स्थलका रूपमा राखिएको बताउनु भएको छ। अति संवेदनशील र संवेदनशील मतदान स्थलहरूमा सामान्य अवस्थामा भन्दा बढी सुरक्षाकर्मी खटाइएको भन्दै उहाँले 3 तहको सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने उहाँको भनाइ छ।
निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिले आचार संहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा भोट मागेकाले उप प्रधानमन्त्री एवं ऊर्जा मन्त्री कमल थापालाई 24 घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। 2074 मंगिर 10 गते पहिलो चरणमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका लागि मंगिर 7 गते राति 12 बजेदेखि मौन अवधि शुरू भएपछि उप प्रधानमन्त्री थापाले निर्वाचन आचार संहिता विपरीत सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो पार्टीको पक्षमा मत माग्नु भएपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौँ र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत दिइएको छ।
प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणमा चुनाव हुने 32 जिल्लामा नयाँ मतदाताहरूलाई मतदाता परिचय पत्र वितरणको काम पनि सुरु भएको छ। गत स्थानीय तहको चुनावमा मतदाता परिचय पत्र बुझ्न बाँकी रहेका तथा 2074 भदौ 3 गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ 5 गतेसम्म 18 वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचय पत्र वितरण थालेको हो। आयोगले मतदाता परिचय पत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण थालिएको भन्दै आज पनि जारी रहने जनाएको छ। आयोगले नामावली सार्न, सच्याउन निवेदन दिएका मतदातालाई समेत सम्बन्धित मतदान केन्द्रमा गएर परिचय बुझ्न आग्रह गरेको छ।
दैलेखमा निर्वाचन विरोधी गतिविधि गरेको भन्दै पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका 2 जना कार्यकर्तालाई दैलेख प्रहरीले सार्वजनिक मुद्दा लगाएको छ। 8-20 नगरपालिका 7 घर भएका विप्लव कार्यकर्ता दुर्गा सिजापति र नगेन्द्र सिजापतिलाई 3 दिन अघि प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कारवाही गर्ने निर्देशन अनुसार उनीहरूलाई कारवाही गरिएको बताउनुभयो।
सरकारले निर्वाचनको सुरक्षा व्यवस्था बलियो पारेको दावी गरे पनि उम्मेद्वार लक्षित आक्रमण भने रोकिएको छैन। उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेद्वार सुनिल बहादुर थापालाई लक्षित गरी धनकुटामा बम विस्फोट गराइएको छ। धनकुटाको खालसा छिन्ताङ शहीद भूमि गाउँपालिकाको सप्तिङटार नजिक फक्सिङ खोलामा बम विस्फोट भएको प्रहरीले जनाएको छ। यस्तै नेपाली कंग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ। नवलपरासीको वर्धघाट सुस्ता पूर्वी देवचुली नगरपालिका दुई चौधरी उद्योग अगाडि रहेको नेपाली कंग्रेसको पार्टी कार्यालय अगाडि बम भेटिएको हो। सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
गोर्खामा ठूलो परिमाणमा फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाले निष्क्रिय पारेको छ। सिरान्चो गाउँपालिका साथ श्रीनाथकोटमा बिहिबार फेला परेको विस्फोटक पदार्थ सेनाले शुक्रबार निष्क्रिय पारेको हो। स्थानीय गणेश पाण्डेको घरमा बोराभित्र राखेको अवस्थामा विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ। धातुको पुरानो भाँडाकुँडा पगालेर मूर्ति बनाउने काम गर्ने मधेसी मूलका दुई युवाले विद्युतीय तार जोडिएको अवस्थामा बोरा फेला पारेका थिए।
भेरी खबरमा खबरको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चुनावी खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। यही मंगसिर 21 गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सुर्खेतमा कंग्रेस उम्मेद्वारहरू चुनावी दौड़मा व्यस्त रहेका छन्। सुर्खेत क्षेत्र नम्बर 2 कंग्रेसबाट प्रतिनिधि सभामा उम्मेद्वार एवं पूर्व मन्त्री हृदय राम थानीले जनताले आफू जनताको सेवक भएर काम गर्न निर्वाचनमा हुमिएको बताउनु भएको छ। बराहताल गाउँपालिकाको लेकगाउँमा आयोजित चुनावी सभामा बोल्दै नेता थानीले आफूलाई भोट दिएर जनताले जिताएमा 5 जनताको सेवक भएर काम गर्ने बताउनुभयो। उहाँले कांग्रेस विकास निर्माणको काम गर्ने एउटा पार्टी भएकाले आफूले सुर्खेतमा विकासको कामलाई नै प्राथमिकता दिने दोहोऱ्याउनु भएको छ। यसैगरी निर्वाचन क्षेत्र नम्बर 2 खका उम्मेद्वार एवं सूचना तथा संचार राज्यमन्त्री तप्त बहादुर विष्टले संविधान बनाउने जिम्मेवारी पूरा गरेको कंग्रेसलाई फेरि पनि विकास गर्ने जिम्मेवारी दिन आग्रह गर्नुभएको छ। उहाँले लेकगाउँ र गढीका जनताको विकास र समृद्धिको लागि यो क्षेत्रमा पर्यटकीय सम्भावनाको खोजी गर्न लागि परेको बताउनु भएको छ। वडा सभापति प्रदीप जीसीको सभापतित्वमा भएको सभामा पूर्व मन्त्री शिवराज जोशी, खड्क बहादुर बस्याल, समानुपातिक उम्मेद्वारहरू गोविन्द बहादुर मल्ल, यज्ञ बहादुर विसी, कंग्रेस सचिव रूप बहादुर राउत, कमल बहादुर खत्री लगायतले कंग्रेसले जितेमा लोकतन्त्रको रक्षा र मुलुकको विकास हुने दावी गर्नु भएको छ। सुर्खेतमा कंग्रेसले गरेको विकास निर्माणको कामलाई देखाउँदै कंग्रेस उम्मेद्वारहरूले फेरि पनि जिताएर विकास निर्माणको कामलाई निरन्तरता दिन आग्रह गरेका छन्। यस्तै कंग्रेसले वीरेन्द्रनगर वडा नम्बर 5 र 6 पनि घर दैलो कार्यक्रम सम्पन्न गरेको जनाएको छ। कार्यक्रममा सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभाका उम्मेद्वार हृदय राम थानी, क्षेत्र नम्बर 2 उम्मेद्वार कमल राज रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदी तथा समानुपातिक उम्मेद्वारहरूको उपस्थिति रहेको थियो।
कांग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयन गर्दै जनताको जीवनस्तर उकास्नु पर्नेमा जोड़ दिनुभएको छ। सुर्खेतको दहचौर र गुमीमा आयोजित छुट्टा छुट्टै चुनावी आमसभालाई सम्बोधन गर्दै खड्काले संविधानको कार्यान्वयन गर्दै जनताको जीवनस्तर उकास्नका लागि देशमा कांग्रेसको सरकार अपरिहार्य रहेको बताउनुभयो। दहचौरको कार्यक्रम नेपाली कांग्रेस दहचौरका सभापति मदन चन्दको अध्यक्षतामा भएको थियो भने गुमीको कार्यक्रम नेपाली कांग्रेस गाउँ कार्य समिति गुमीका सभापति पदम गुरुङको सभापतित्वमा सम्पन्न भएको हो।
एमाले माओवादी केन्द्रको वामपन्थी गठबन्धनले सुर्खेतमा जिल्लाव्यापी घरदैलो तथा चुनावी आमसभालाई तीव्रता दिएको जनाएका छन्। चुनावी अभियानका क्रममा वीरेन्द्रनगर 3 भएको कार्यक्रममा एमाले पोली ब्युरो सदस्य क्षेत्र नम्बर 2 प्रदेशसभा उम्मेद्वार एमलाल कडेलले वामपन्थी उम्मेद्वारहरू भोट माग्न जाँदा मतदाता उत्साहित भएको दावी गर्नुभएको छ। कडेलले चुनावपछि वामपन्थीको गठबन्धन पहिलो शक्ति हुने ठोकुवा गर्दै यसको घोषणा गर्न मात्रै बाँकी रहेको बताउनुभयो। कडेलले पूर्वाधार, पर्यटन, कृषिमा आधुनिकीकरण, मानव संसाधनका क्षेत्रमा समेत काम गर्ने प्रतिबद्ध जनाउनु भएको छ। प्रतिनिधि सभा सदस्यका उम्मेद्वारहरू नवराज रावतले विगतमा वामपन्थी नेतृत्वको सरकारले विकास परियोजनाका लागि विनियोजन गरेको रकम र कामका प्राथमिकताका कारण आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी उम्मेद्वारहरूको पल्ला भारी भएको जिकिर गर्नुभयो।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं प्रदेशसभा समानुपातिक उम्मेद्वार रत्नविक्रम राणा प्यासीले सुर्खेतको पश्चिममा विकासका कामहरू नहुनुमा ठूला दलहरू जिम्मेवार रहेको बताउनु भएको छ। गुठुमा आयोजित सभालाई सम्बोधन गर्दै प्यासीले ठूला दलले जनताको नाम बेचेर पालै पालो सत्ताको रसपान मात्र गरेको आरोप लगाउनुभयो। सभामा प्रतिनिधि सभा उम्मेद्वार कृष्णा कुमारी रावलले महिलाको प्रतिनिधित्व गर्न समेत हिचकिचाउने दलहरू महिला मैत्री हुन नसक्ने भन्दै समान अधिकारका लागि आफू लडेको बताउनुभयो।
नेपालगंज उपमहानगरपालिकाले प्रथम नगरसभाबाट 2,77,09,1,596 रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। सभामा नगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। सभामा कर तथा राजस्व वृद्धि, भ्रष्टाचार मुक्त सुशासनयुक्त प्रशासन, भवन आचार संहिता तथा भवन मापदण्ड, कृषि, पशु स्वास्थ्य तथा शिक्षा लगायतका विषयमा पनि विभिन्न योजनाहरू प्राथमिकतामा पारिएको छ। यस्तै सिटी हल निर्माण, महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा स्तरोन्नति, भेरी अस्पताल नेपालगंज मेडिकल कलेजमा स्तरोन्नति गर्ने, राजा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने जस्ता महत्वाकांक्षी योजना पनि ल्याइएको छ। यस्तै उपप्रमुख उमा थापा मगरले चालू आर्थिक वर्षको खर्च 56,01,719 रुपियाँ र पुँजीगततर्फ 2,20,91,82,596 पुँजीगत खर्च गरी बजेट प्रस्तुत गर्नुभएको छ।
भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। टी20 महिला विश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तर्गतको चौथो खेलमा नेपालले मलेसियालाई 33 रनले हराएको छ। थाइल्यान्डको बैंककमा 109 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभर खेल्दै 7 विकेटको क्षतिमा 75 रन मात्र बनाउन सक्यो। मलेसियालाई रोक्न नेपालका करूणा भण्डारीले 3 विकेट लिनुभएको छ। टस हारेर ब्याटिङको निम्त पाएको नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 108 रन बनाएको हो। नेपालको लागि सीता राणा मगरले 37 रन तथा ज्योति पाण्डेले 21 रन बनाउनु भएको थियो। यो जितसँगै नेपालले जारी प्रतियोगिताबाट अन्तिम चरणको छनौटमा पुग्ने सम्भावना जीवितै राखेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
रुकुममा भएको जीप दुर्घटनामा बेहुला बेहुली सहित 7 जनाको ज्यान गयो, घाइते 4 जनाको उपचार चल्दै।
पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर 6 का 7 जिल्लामा भरपर्दो सुरक्षा व्यवस्था गरिएको प्रशासनको दावी। 193 मतदान स्थल अति संवेदनशील।
उम्मेद्वार लक्षित आक्रमण रोकिएन, आचार संहिता उल्लङ्घन गरेको भन्दै उप प्रधानमन्त्री एवं राप्रपा नेता कमल थापालाई 24 घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगको निर्देशन।
नेपालगंज उपमहानगरपालिकाको प्रथम नगरसभामा 2,77,00,00,000 बढीको अनुमानित बजेट प्रस्तुत। कर तथा राजस्व वृद्धि, भ्रष्टाचार मुक्त प्रशासन प्राथमिकतामा।
र टी20 महिला विश्वकप क्रिकेट छनौट अन्तर्गतको चौथो खेलमा नेपालले मलेसियालाई हरायो, अन्तिम चरणको छनौटमा पुग्ने सम्भावना कायमै।
हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जीसी र राजेन्द्र शाही बिदा हुन्छौ। नमस्कार।